الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. میرے پیارے اسلامی بھائی اور مدنی چینل کے ناظرین، ماہ رمضان کی نورانی گھڑیوں میں ایک دفعہ پھر آپ کی خدمت میں حاضر ہیں. اللہ تعالی ماہ رمضان کے روزے، رات کا قیام تراویح، تلاوت قرآن اور دیگر نیک اعمال اپنی بارگاہ میں قبول فرمائے. پروگرام احترام شریعت کی طرف بڑھنے سے پہلے صاحب شریعت صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات اقدس پر درود پاک پڑھنے کی ایک فضیلت سننے کی سعادت حاصل کرتے ہیں. اللہ کے پیارے محبوب دانائے غیوب منزہ عن العیوب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، صلوا علیہ فإن الصلاة علي كفارة لكم، مجھ پر درود پڑھو، تمہارا مجھ پر درود پڑھنا تمہارے گناہوں کے لیے کفارہ ہے. صلوا على الحبيب صلى الله تعالى على محمد وعلى آله وصحبه وبارك وسلم. میرے پیارے اسلامی بھائی اور مدنی چینل کے ناظرین، تکبر اور غرور ایک ایسی آفت ہے کہ جو بھی تکبر میں مبتلا ہوا وہ ذلیل و رسوا ہوا. اگر ہم ابتدا سے گفتگو کو لے کر چلیں تو انسان اول حضرت آدم علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ جل جلالہ نے جب بنایا تو خالق کائنات جل جلالہ نے فرشتوں کو حکم دیا، اسجدوا لآدم فسجدوا الا ابلیس. جتنے بھی فرشتے موجود تھے ان کو فرمایا گیا، اے فرشتو آدم کو سجدہ کرو. فرشتوں نے حضرت آدم علیہ الصلوۃ والسلام کو سجدہ کیا. شیطان ہے تو جن، لیکن عبادات کی کثرت کی وجہ سے زمین کے چپے چپے کونے کونے میں اس نے عبادت کی. اسے معلم الملکوت کا درجہ حاصل تھا، اس نے سجدہ نہیں کیا. جب اللہ تعالیٰ جل جلالہ نے پوچھا، ما منعک اللہ تسجد اذ امرتک، یہ بتا سجدہ کرنے کا حکم تو میں نے دیا تھا، تو نے سجدہ کیوں نہیں کیا؟ اس کی زبان پر یہ جملہ آیا، انا خیر من، میں ان سے بہتر ہوں. کن سے؟ اللہ کے نبی حضرت آدم علیہ الصلوۃ والسلام سے. کن سے؟ جن کے بارے میں خالق کائنات جل جلالہ نے ارشاد فرمایا، انی جاعل فی الارض خلیفہ، میں زمین میں اپنا خلیفہ بنانے والا ہوں. جن کو اللہ تعالی جل جلالہ نے عزت و عظمت عطا فرمائی، یہ ان کے بارے میں یوں کہنے لگا کہ میں ان سے بہتر ہوں. اور ساتھ ہی ساتھ اگلی بات کرتے ہوئے کہتا ہے، خلقتنی من نار و خلقتہ من طین، میرے مولا تو نے مجھے آگ سے پیدا کیا، انہیں مٹی سے پیدا کیا. یہ گویا یوں کہہ لیجئے کہ اللہ تعالیٰ جل جلالہ کی بارگاہ میں اس عزت والی، عظمت والی، رفعت والی، شان و شوکت والی بارگاہ میں یہ اپنے آپ کے بہتر ہونے کی دلیل دے رہا ہے. یہ مٹی سے پیدا ہوئے، میں آگ سے پیدا ہوا، میں بہتر ہوں. جب شیطان نے اللہ تعالیٰ جل جلالہ کے سامنے یوں تکبر کیا، اپنے آپ کو حضرت آدم علیہ الصلوۃ والسلام سے بہتر بتایا، تو اللہ تعالیٰ جل جلالہ نے تکبر کی وجہ سے اس کو راندہ درگاہ فرما دیا. شیخ سعدی رحمتہ اللہ علیہ فرماتے ہیں، تکبر عزازیل را خار کرد، بزندان لعنت گرفتار کرد. تکبر نے عزازیل کو برباد کیا، اور تکبر کی وجہ سے یہ ایسا برباد ہوا کہ لعنت کا توک اس کے گلے میں ڈال دیا گیا. قرآن پاک میں یوں تو کئی ایک مقامات پر اس واقعے کا تذکرہ کیا گیا اور مختلف انداز سے اس واقعے کا بیان کیا گیا. ایک مقام پر ارشاد ہوتا ہے، فخرج منہا فانک رجیم، तू जन्नत से निकल जा कि तू लानत किया गया है, रांदा दरगाह है, ठुकरा दिया गया है। वइन्ना अलैका लअनती इला यौमिद्दीन, और बेशक तुझ पर मेरी लानत क्यामत तक रहेगी। मेरे प्यारे इस्लामी भाई और मदनी चैनल के नाजरीन, सबसे पहले तकब्बुर की लानत में मुबतला होने वाला ये शैतान है। इसके बाद किस किस ने तकब्बुर किया, किस किस अंदाज से किया, और किस किस अंदाज में जिल्लत और रुसवाई का शिकार हुआ, इसकी पूरी एक दास्तान है। लेकिन गुफ्तगू को आगे बढ़ाने से पहले यहां एक चीज आपके सामने रखना चाहूंगा। शैतान ने अल्लाह के नबी हजरत आदम अलैहिस्सलाम की बेअदबी की। हजरत आदम अल्लाह के नबी हैं, अल्लाह ताला जल्ला जलालहू ने इनको मनसब नबुव्वत अता फरमाया, और ये खबीस, ये रजील, ये जलील हजरत आदम अलैहिस्सलाम से बेहतर होने की बात करता है, मैं इनसे बेहतर हूं। नतीजा क्या निकला, जन्नत के अंदर था, नबी की बेअदबी की वजह से अंदर से उठाकर बाहर फेंक दिया गया। बाहर वालों को ज्यादा डरना चाहिए जो बेअदबी की राह अपनाते हैं, जो सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की जात में तोहीन और तनकीस के पहलू तलाश करते हैं, जो मुख्तलिफ तरह के माआज़ल्लाह सुम्मा माआज़ल्लाह जुमले बकते हैं, उन्हें तो बहुत ज्यादा डर जाना चाहिए कि जब अंदर वाला बेअदबी की वजह से उठाकर बाहर फेंक दिया गया तो तुम बाहर से अंदर जाओगे कैसे। बहरहाल असल मौजू की तरफ मजीद आगे बढ़े तो सबसे पहले तकब्बुर करके जलील और रुसवा होने वाला शैतान। इसके बाद अगर आगे बढ़ते हैं ना तो यूं तो कई एक वाकयात हैं जो तकब्बुर के हवाले से बयान किए जा सकते हैं, लेकिन आपके सामने दो मुतकब्बिरीन का मजीद अर्ज करके बात को आगे बढ़ाऊंगा। एक तकब्बुर करने वाला है फिरौन और एक तकब्बुर करने वाला है नमरूद। फिरौन के तकब्बुर का अंदाज क्या है, अल्लाह के नबी हजरत हारून अलैहिस्सलाम इसे समझाने के लिए जाते हैं। इसकी जबान पर ये जुमले आते हैं, अना रब्बुकुमुल आला, ये अपनी कौम को कहा करता था, सबसे बड़ा तुम्हारा रब तो मैं हूं। उलूहियत और रुबूबियत के बात करने वाला, तकब्बुर की लानत में गिरफ्तार होने वाला फिरौन, अंजाम क्या हुआ, दरियाए नील में गर्क कर दिया गया। कौम से सजदे करवाया करता था, कौम को यह कहा करता था तुम्हारा खुदा मैं हूं, तुम्हारा इलाह मैं हूं, मेरे अलावा तुम किसकी बंदगी बजा लाओगे। लेकिन ये खुदाई का दावा करने वाला, सबसे बड़े रब होने की बात करने वाला दरियाए नील में गर्क होकर मरा, और कैफियत क्या हुई, आप थोड़ी देर के लिए अगर वो नक्शा निगाहों में लाने की कोशिश करें ना कि फिरौन को मरे हुए बैल की तरह दरिया के किनारे फेंक दिया गया। बाकी मानदा जो मनी इसराइल और दीगर लोग थे ना, वो आते इसको देखते और इबरत पकड़ते, ये रुबूबियत की बात करने वाला था, ये खुदाई की बात करने वाला था, तकब्बुर किया ना, तकब्बुर का नतीजा क्या निकला, जलील और रुसवा कर दिया गया, रांदा दरगाह कर दिया गया, और क्यामत तक आने वालों के लिए एक नमूना बना दिया गया इबरत का। हर आने वाला देखे, इबरत पकड़े और ये गौर कर ले, सोच ले कि तकब्बुर करने वालों का अंजाम क्या होता है। और नमरूद का किस्सा अगर इसको देखने सुनने की तरफ जाए, यूं तो बहुत तवील इसका किस्सा है, लेकिन इख्तिसार के साथ मौजू पर रहते हुए बात आपके सामने करूंगा। अल्लाह ताला जल्ला जलालहू ने इसे कितना नवाजा, पूरी दुनिया पर बादशाही करने वाले चार बादशाह हैं, जिनमें से दो अल्लाह ताला जल्ला जलालहू के इताअत गुजार बंदे, दो काफिर हैं। इन काफिरों में से एक है नमरूद, सारी दुनिया पर हुकूमत इसने की, सारी दुनिया की बादशाही इसे मिली। चाहिए तो यह था जिस रब ने बादशाही अता फरमाई उसकी इताअत की तरफ आता, फरमाबरदारी की तरफ कदम बढ़ाता, अपने रब को राजी करने की तरफ आता, उसकी बारगाह में जबीने न्याज झुकाता, लेकिन ये करने के बजाय ना ये भी तकब्बुर की तरफ आया, खुदाई का दावा किया। यहां तक के जब इसको अल्लाह ताला जल्ला जलालहु की तौहीद की दावत दी गई, तुम खुदा नहीं हो, खुदा तो वो है जो मशरिक से सूरज को तुलू करके मगरिब में गुरूब करता है, खुदा तो वो है जो जिंदा करता है मौत देता है, جب اسے دعوت حق دی گئی، دعوت توحید دی گئی، تو اس کی زبان پر یہ جملے آئے، کہنے لگا میں تو آسمان والوں کو بھی قتل کر دوں گا. اور اس کی کم عقلی دیکھیے، یہ تیر لیتا آسمان کی طرف تیر چلاتا، اور اللہ تعالی جل جلالہ کی قدرت دیکھیے کہ تیر جب نیچے آتا نا تو وہ خون آلود ہوا کرتا تھا، جسے دیکھ کر یہ خوش ہوتا آسمان والے مر رہے ہیں. اور جب اللہ تعالی جل جلالہ نے اپنی قدرت کا اظہار فرمایا، نتیجہ کیا نکلا؟ ایک مچھر ناک کے رستے دماغ میں داخل ہوتا ہے. ساری دنیا پر حکومت کرنے والا، خدائی کی بات کرنے والا، ربوبیت و الوہیت کی بات کرنے والا ایک مچھر کی تاب نہ لا سکا، اور ایک مچھر اس کی ہلاکت کا سبب بن گیا. قرآن پاک میں اللہ تعالی جل جلالہ نے تکبر کرنے والوں کے تعلق سے کیا کیا باتیں ارشاد فرمائی. یوں تو کئی ایک آیات کریمہ ہیں، لیکن چونکہ اپنے سلسلے کا وقت، اپنے پروگرام کا وقت مختصر ہے، اس لیے اختصار کے ساتھ دو تین باتیں آپ کے سامنے رکھوں گا. خلق کائنات جل جلالہ نے ارشاد فرمایا، انہو لا یحب المستکبرین، اللہ تکبر کرنے والوں کو پسند نہیں فرماتا. غرور کرنے والا، تکبر کرنے والا اللہ انہیں پسند نہیں کرتا. اور اگر آپ پارہ 19 سورہ فرقان آیت نمبر 41 پڑھیں، یوں تو کئی ایک مقامات پر کافروں کے انداز اس طرح کے ذکر کیے گئے، لیکن ایک مقام آپ کے سامنے رکھ رہا ہوں. ان کا انداز کیا تھا؟ یہ اللہ تعالی جل جلالہ کے نبیوں کو کہا کرتے تھے، احاذ الذی بعث اللہ رسولا، کیا انہیں اللہ نے اپنا نبی بنا کر بھیجا ہے؟ یہ تکبر کیا کرتے، غرور کیا کرتے، اور نبیوں کے بارے میں بھی اس طرح کی باتیں کر دیا کرتے تھے. کیا اللہ کو ان کے علاوہ کوئی اور نہیں ملا کہ اللہ اسے نبی بنا کر بھیجتا؟ اطاعت کی طرف آنے کے بجائے، فرما برداری کی طرف بڑھنے کے بجائے، یہ تکبر والی راہ کو اپناتے. نتیجہ ہمارے سامنے، جو بھی تکبر کرتے ہوئے انبیاء کی توہین کے میدان میں آگے بڑھا، اللہ تعالی جل جلالہ نے لعنت کا توق اس کے گلے میں ڈالا، ذلیل و رسوا ہو کے مرا. ابو جہل، ابو لہب، عتبہ، شیبہ، بڑے بڑے نام دیکھ لیجئے، یہ سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کی توہین کرنے والے تھے، تنقیس کرنے والے تھے، تکبر کرنے والے تھے، غرور کی لعنت میں مبتلا تھے. کس انداز میں خیب و خاسر ہوئے؟ وہ قلیب بدر کو نگاہوں میں لے کر آئیے، بدر کے کنویں میں کس انداز میں ذلت کے ساتھ گھسیٹ کر پھینک دیا گیا. تکبر کبھی بھی بندے کو عزت نہیں دلاتا، تکبر کبھی بھی اللہ تعالی جل جلالہ کی رضا کا سبب نہیں بن سکتا. ایک حدیث قدسی آپ کے سامنے رکھوں، اللہ تعالی جل جلالہ نے ارشاد فرمایا، الکبریاء رداءی والعظمۃ ازاری، یہ کبریائی، یہ عظمت، یہ بڑائی، یہ تو اللہ تعالی جل جلالہ کی ذات کو زیب دیتی ہے. اللہ تعالی جل جلالہ ارشاد فرماتا ہے، جس نے اس معاملے میں میری شراکت کی، متکبر میں ہوں، بڑائی والا میں ہوں، جو بڑائی کی طرف بڑا، عظمت میرے لیے ہے، جس نے اپنے آپ کو عظیم جاننا شروع کیا، میں ان کو جہنم رسید کروں گا. اللہ تعالی جل جلالہ نے وعید ذکر فرما دی، بندے کو چاہیے بندگی بجا لائے، بندے کو چاہیے عاجزی اور انکساری کی راہ کو اپنائے. اگر نبوی انداز آپ کے سامنے رکھوں نا، ہمارے کریم و رحیم آقا صلی اللہ تعالی علیہ وآلہ وسلم، ویسے اللہ تعالی نے جو مقام دیا وہ کیا ہے؟ افضل الخلق ہیں، سید المرسلین ہیں، سید الانبیاء ہیں. میرے آقا خود ارشاد فرماتے ہیں، انا سید ولد آدم ولا فخارا، میں ساری انسانیت کا سردار بن کے آیا لیکن مجھے اس بات پر کوئی فخر نہیں ہے. انا سید الاولین والآخرین ولا فخارا، میں اولین آخرین کا سردار ہوں، مجھے اس بات پر بھی کوئی فخر نہیں ہے. ہمارے آقا عاجزی فرمانے والے، حالانکہ اللہ تعالی نے مقام رفیع عطا فرمایا. محبوب کا صحابہ میں بیٹھنے کا انداز دیکھیے، سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم صحابہ میں جلوہ فرما ہوتے تو کوئی الگ سے نشست نہیں سجتی تھی، کوئی الگ سے سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کے لیے ایسی جگہ نہیں بنائی جاتی تھی کہ وہ جگہ دیکھ کر، مسند دیکھ کر، آنے والا دیکھے اور پہچان لے کہ یہ جگہ جو نا یہ ان کے نبی کی جگہ ہے، کوئی ایسا سلسلہ نہیں ہوتا تھا. سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم اپنے غلاموں میں یوں ہی تشریف فرما ہو جاتے، اپنے غلاموں میں بیٹھ جاتے، آنے والا دیکھتا، یہ الگ بات ہے کہ دیکھتے ہی پہچان جاتا. सरकार अपने गुलामों के झुरमट में यूं जलवा फरमा होते हैं जैसे 14वीं रात में तारों के झुरमट में चांद हुआ करता है। आने वाला आता चेहरा देखकर पहचान लिया करता है, ये अल्लाह के नबी जलवा फरमा है। हो ना हो ये इनके नबी सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम है। लेकिन सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने तो अपने लिए कोई ऐसा अंदाज इख्तियार नहीं फरमाया। मेरे प्यारे इस्लामी भाई और मदनी चैनल के नाज़रीन, तकब्बुर की लानत से अपने आप को बचाइए। कभी भी किसी अपने भाई को हकीर ना जानिए। जिसको अल्लाह ताला जल जलालहु ने ईमान की दौलत अता फरमाई क्या वो हकीर हो सकता है? जिसे अल्लाह ताला जल जलालहु ने अपनी बारगाह में झुकने की तौफीक अता फरमाई क्या वो हकीर हो सकता है? अगर आप तकब्बुर की अलामतों को सामने रखते हुए जायजा लेना, तकब्बुर की अलामत क्या कहें, कौन कौन सी आदतें ऐसी हैं कि जिन आदतों के बारे में ये कहा जा सकता है कि ये आदत मुतकब्बिरीन की आदत। वैसे तो बहुत सारी आदत हैं, लेकिन दो तीन बातें तवज्जो दिलाने के लिए आपके सामने रखूं, गौर कीजिए, अपना जायजा लीजिए, मैं अपने मामलात को देखूं, आप अपने मामलात को देखिए। और ये भी याद रखिए कि जिसके दिल में राई बराबर भी तकब्बुर होगा वो आदमी जन्नत में जाने से रोक दिया जाएगा। तकब्बुर दिल में होते हुए ये जन्नत में कैसे जा सकता है? जिसके दिल में राई बराबर तकब्बुर हो उसे जन्नत में जाने से रोक लिया जाए, और जो सरापा तकब्बुर हो, जिसकी गर्दन में अगर बतौर मुहावरा कहा जाए कि गर्दन ही में सरिया डाला हुआ हो, तो गौर करना चाहिए, जायजा लेना चाहिए और अपने अंदर आजजी वाली तबीयत पैदा करनी चाहिए, आजजी वाले मिजाज को इख्तियार करने की तरफ बढ़ना चाहिए। इन अलामतों में से एक दो चीजें आप समाज भी कीजिए, अपना जायजा भी लीजिए। तकब्बुर वाला कभी भी किसी गरीब के साथ खड़ा होना पसंद नहीं करेगा। मैं इसके साथ खड़ा हूं, मैं और इन जैसों में आकर बैठूं, वो मैं के चक्कर में पड़ा रहता है। शैतान के मुंह से जो जुमला निकला था ना, जो उसकी बर्बादी का सबब बना, वो जुमला क्या था? आना खैरुम मिन। आना का मतलब क्या है? मैं। चाहे वो भी मैं करता हुआ मारा गया, ये भी मैं के चक्कर में पड़ा हुआ है, तो ये मैं का चक्कर जो है ना, ये पसंदीदा नहीं है। अगर आप बकरी को देखेंगे ना, बकरी मैं करती है, नतीजा क्या निकलता है? छुरी फिर जाती है, जबा कर दी जाती है। फिर इसी की अंतड़ियों को एक मरहले से गुजार कर बाकायदा से एक साज बनाया जाता है जिसको सारंगी कहते हैं। उसकी तारों पर जब हाथ फेरते हैं ना, उंगली फेरते हैं, तो अब मैं की आवाज नहीं आती, अब तू तू की आवाज आती है। मैं आई, छुरी फिर गई। इतने सारे मरहलों के बाद आगे बढ़ के अब तू तू की आवाज निकलना शुरू हुई, तो पहले ही तू तू कहना शुरू कर देता, पहले ही अल्लाह ताला जल जलालहू की अजमत के तराने अपनी जबान पर ले आता, उसकी हमद बजा लाना शुरू कर देता। या अल्लाह तू ही तू है, अव्वल भी तू, आखिर भी तू, जाहिर भी तू, बातिन भी तू, हमारा खालिक भी तू, हमारा मालिक भी तू, हमारा राजिक भी तू, हमारा रज़ाक भी तू, समद भी तू, अहद भी तू, सुबहान भी तू, रहमान भी तू, रहीम भी तू। ये मैं क्या होता है? अल्लाह ताला जल जलालहू की हमद बजा लाने की तरफ, उसकी तारीफ बजा लाने की तरफ क्यों ना बंदा बढ़े, इताअत और फरमाबरदारी की राह को क्यों ना अपनाए। और अगर इस चीज की तरफ भी तवज्जो जाए ना, हजरत ज़ुन्नून मिस्री अलैहि रहमतुल्लाह अल-कवि अब फरमाया करते थे, मुझे समझ नहीं आती ये इंसान गुरूर किस बिना पे करता है, ये क्यों तकब्बुर करता है, मुझे आज तक इसकी समझ नहीं आई। ये तो दो मर्तबा शर्मगाह से निकला है, पहले बाप की शर्मगाह से मां के रहम में मुंतकिल हुआ, फिर मां की शर्मगाह से बाहर निकला। और अगर अपनी कैफियत को देखे ना, तो अपने पेट में नजासत और गलाजत लिए घूमता, ये तकब्बुर किस बात पे करता है? यह हज़रत ज़ुन्नून मिस्री फरमाया करते थे, जो दो मर्तबा शर्मगाह से निकला हो, जो अपने पेड़ में गंदगी लेकर फिर रहा हो, वो तकब्बुर किस बिना पे कर सकता है? तो इन चीजों को पेश नजर रखना चाहिए। एक निशानी, गरीबों को अपने करीब ना फटकने देना। और एक तमन्ना दिल में होती है, मैं आऊं ना तो लोग मुझे आता देखकर खड़े हो जाएं। अगर कोई खड़ा नहीं हुआ, इसको ये अपनी हतक महसूस करेगा, अपनी बेइज्जती महसूस करेगा। इनको इतना भी ख्याल नहीं आया, मैं आया था, मैं आ गया, मेरे आने पर खड़े क्यों नहीं हुए, ये मैं के चक्कर ही में रहा। और अगर इसे को नसीहत कर दे, اس کی کسی غلطی کی نشاندہی کر دے، اس کو سمجھا دے، بھائی آپ نے یہ کام درست نہیں کیا، تو نصیحت قبول کرنے کی طرف نہیں آتا، یہ تکبر کی بہت بڑی علامت ہوا کرتی ہے، نصیحت قبول کرنے کی طرف نہیں آتا، حق بات قبول کرنے کی طرف نہیں آتا۔ کفار مکہ کے انداز یہی تھے نا، انبیاء آئے، پیغام نبوت لے کر آئے، پیغام رسالت لے کر آئے، ان کو سمجھانے کے لیے آئے، ان کو بچانے کے لیے آئے، ان کو جنت کی راہ پہ چلانے کے لیے آئے، ان کو بت پرستی سے نجات دلانے کے لیے آئے، لیکن ان کی زبان پر جملے کیا آئے؟ کیا اللہ کو ان کے علاوہ کوئی اور نہیں ملا تھا کہ جس کو نبی بنا کر بھیجے؟ اس طرح کے جملے ان کی زبان پر آئے۔ تو یہ تکبر نہیں تو کیا ہے؟ محدث اعظم پاکستان مولانا سردار احمد صاحب رحمۃ اللہ علیہ کا ایک انداز آپ کے ساتھ شیئر کرنا چاہوں گا۔ ایک دفعہ دو دیہاتی آپ کے پاس مسئلہ پوچھنے کے لیے آئے۔ محدث اعظم پاکستان رحمۃ اللہ علیہ اس وقت چارپائی پر تشریف فرما تھے جب یہ آئے، اور یہ آ کر نہ نیچے زمین پر بیٹھنے لگے، آپ فوراً آگے بڑھے، ہاتھ پکڑا اور ان کو اٹھا کر چارپائی پر بیٹھنے کا کہا۔ یہ کہنے لگے، حضور ایسا کیسے ہو سکتا ہے، اتنے بڑے عالم اور ہم ان کے ساتھ چارپائی پر بیٹھے، ہم زمین پر بیٹھیں گے، جو بات پوچھنی ہے آپ ارشاد فرما دیجیے۔ آپ نے ارشاد فرمایا، ایسا کیسے ہو سکتا ہے کہ تم میرے پاس آؤ اور تم میرے قدموں میں بیٹھے ہوئے ہو، میں چارپائی پر بیٹھا ہوا ہوں۔ ان کو اٹھایا، اپنے ساتھ چارپائی پر بٹھایا، اس کے بعد مسئلہ پوچھا اور جواب عطا فرمایا۔ ہمارے اسلاف کے انداز ایسے ہیں۔ آئیے تکبر کی لعنت سے اپنے آپ کو بچائیں، تکبر کی آفت سے اپنے آپ کو بچائیں، عاجزی اختیار کریں۔ اور تکبر کی علامتوں میں مزید جو علامتیں ذکر فرمائی گئیں، ان میں یہ بھی ہے کہ امیر آدمی دعوت دے نا، بندہ دوڑتا ہوا چلا جائے، اور اگر کسی غریب نے دعوت دے دی، کسی غریب نے بلا لیا، طبیعت میں ہیجانی کیفیت پیدا ہونا شروع ہو جاتی ہے، میں اور اس کے گھر جاؤں، میں اس کے گھر کیسے جاؤں، یہ غریب آدمی یہ کیا دے سکتا ہے، یہ کیا کھلا سکتا ہے، یہ کیا پلا سکتا ہے، بس اسی چکر میں امیروں کے گھر دوڑ دوڑ کے جائیں گے اور غریبوں سے کنارہ کشی اختیار کریں گے۔ گھر کے کام کاج ہمارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کی عادت کریمہ تھی کہ سرکار فرما لیا کرتے تھے، گھر کے کاموں میں اہل بیت کی معاونت نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں، لیکن تکبر کرنے والا گھر کے کام کرنے میں بھی شرمندگی اور عار محسوس کرتا ہے۔ اے عاشقان رسول، آئیے تکبر کی لعنت سے اپنے آپ کو بچائیں۔ اور سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کا ایک فرمان مزید آپ کے سامنے رکھوں۔ نبی محترم صلی اللہ تعالی علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ جو آدمی یہ چاہے، جس کی خوشی یہ ہو کہ لوگ میری تعظیم کے لیے کھڑے ہوں، وہ اپنا ٹھکانہ جہنم بنا لے۔ میری خواہش، ویسے لوگ ادب کے لیے کھڑے ہو گئے، پیار میں کھڑے ہو گئے، محبت میں کھڑے ہو گئے، وہ ایک الگ بات ہے، ان کا کھڑا ہونا یہ ان کی محبت کا اظہار ہے، اور اچھی نیت کے ساتھ کھڑے ہوں گے تو اللہ تعالی جل جلالہ کی بارگاہ سے اجر پائیں گے، لیکن مجھے شریعت اس چیز کی اجازت نہیں دیتی کہ میں اس چیز کی تمنا کروں کہ لوگ میرے آنے پر کھڑے ہو جائیں۔ اور میدان محشر میں متکبر کے ساتھ کیا ہوگا اگر اس کی طرف بھی توجہ کریں نا، تو نبی محترم صلی اللہ تعالی علیہ وآلہ وسلم کے کئی ایک ارشادات قیامت کے دن کے تعلق سے ذکر فرمائے گئے۔ متکبرین کا انجام کیا ہوگا، غرور کرنے والوں کا انجام کیا ہوگا، جو اپنی واہ واہ میں رہتے ہیں نا، قیامت کے دن ان کے ساتھ کیا ہوگا؟ آئیے ایک روایت آپ کی سماعتوں کی نظر کرتا ہوں۔ تکبر کرنے والوں کو قیامت کے دن ذلت و رسوائی کا سامنا ہوگا۔ چنانچہ دو جہاں کے تاجور سلطان بحر و بر صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان ہے، قیامت کے دن متکبرین کو انسانی شکلوں میں چیونٹیوں کی مانند لایا جائے گا، چیونٹیوں کی طرح ان کو میدان محشر میں لایا جائے گا، ہر جانب سے ان پر ذلت طاری ہوگی، اور انہیں جہنم کے بولت نامی قید خانے کی طرف ہانک دیا جائے گا، بہت بڑی آگ انہیں اپنی لپیٹ میں لے کر ان پر غالب آ جائے گی۔ اور ان تکبر کرنے والوں کو، غرور کرنے والوں کو تینۃ الخبال پلایا جائے گا۔ عرض کی گئی، حضور تینۃ الخبال کیا ہے؟ تو سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جہنمیوں کا پیپ، جہنمیوں کے زخموں سے رسنے والا پانی، وہ ان تکبر کرنے والوں کو، غرور کرنے والوں کو، میں کرنے والوں کو پلایا جائے گا۔ آئیے عاجزی اختیار کریں، اور یہ بات تو ہر لمحہ ہمیں یاد کرنی چاہیے کہ آج نہیں تو کل مٹی میں ملنا ہے، آج نہیں تو کل قبر کی طرف بڑھنا ہے۔ اعلی حضرت امام اہل سنت کی اس بات پر اپنی گفتگو کو اختتام کی طرف لاؤں گا۔ آپ ارشاد فرماتے ہیں، اندھیرا گھر اکیلی جان، دم گھٹتا دل اکتاتا، خدا کو یاد کر پیارے وہ ساعت آنے والی ہے۔ اللہ تعالی ہمیں عاجزی نصیب فرمائے، آمین۔ بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم۔